नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। राष्ट्रिय परीक्षा बोर्डले भोलिदेखि देशभर शुरू हुने माध्यमिक शिक्षा परीक्षा एसईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा भोलि बिहान 8 बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकै समयमा शुरू हुनेछ भने यही चैत 29 गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको एसईई परीक्षामा कुल 5,12,421 जना विद्यार्थी सहभागी हुँदैछन्। क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट सहभागी हुने जनाइएको छ। बोर्डका अनुसार देशभर 1,966 वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने 11,380 विद्यालयका विद्यार्थी यस पटकको परीक्षामा सहभागी हुनेछन्। यस वर्ष बोर्डले एसईई परीक्षामा सामूहिक अनुगमनको व्यवस्था हटाएको छ। यसको सट्टा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्र बाहिरबाट मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका सबै जिल्लामा प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकेको पनि जनाएको छ। साथै प्रत्येक परीक्षा केन्द्रमा आवश्यकताको आधारमा सुरक्षाकर्मी पनि परिचालन गरिने व्यवस्था मिलाइएको छ। आजको अन्तरसंवादमा हामी माध्यमिक शिक्षा परीक्षा एसईई केन्द्रित भएर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक उपनियन्त्रक विष्णु प्रसाद ग्यावालीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
यस वर्षको एसईई परीक्षाको समग्र तयारी के कस्तो छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
भर्खरै यहाँले जानकारी गराए अनुसार नै हाम्रो जुन परीक्षा केन्द्र छन् 1966 वटा 1965 नेपालमा छन् भने जापानमा एउटा परीक्षा केन्द्र छ। त्यहाँ हामीले प्रश्नपत्रहरू पुर्याइसकेका छौँ। नजिकैको सुरक्षा निकायमा त्यो राखिएको छ, उत्तर पुस्तिका पुगिसकेको छ। जापानको सन्दर्भमा परीक्षा हुने दिनमै हामीले आधी घण्टा अगाडि इमेलबाट प्रश्नपत्र पठाउनेछौँ। यसरी चाहिँ सबै केन्द्रमा केन्द्राध्यक्ष छनौट भइसक्नु भएको छ। सहायक केन्द्राध्यक्ष, कर्मचारी, निरीक्षक सबैको व्यवस्थापन भइसकेको छ र सबै जिल्लाले परीक्षा कसरी सञ्चालन गर्ने भनेर केन्द्राध्यक्षज्यूहरूलाई अभिमुखीकरण कार्यक्रम पनि सकिसक्नु भएको अवस्था छ।
5 लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै गर्दा व्यवस्थापनको चुनौती पनि सोही अनुसारको होला, सुरक्षा व्यवस्था पनि सोही अनुसार कायम राख्नुपर्ने हुन्छ होला। समग्रतामा शान्ति सुरक्षाका लागि गर्नुपर्ने व्यवस्थापन लगायत अन्य व्यवस्थापन, जहाँ केन्द्रमा कर्मचारीहरू शिक्षकहरू पनि खटाउनु पर्ने हुन्छ लगायत समग्र व्यवस्थापन कसरी गरिएको छ, यस विषयमा बताइदिनुहोस् न।
हिजो मात्रै हामीले परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सुरक्षा समितिको बैठक सम्पन्न गरेका छौँ। सम्बद्ध सुरक्षा निकायबाट तत्त ठाउँमा सुरक्षाको प्रबन्ध गर्नको लागि सर्कुलेसन भइसकेको छ। त्यसैले सबै फेरि परीक्षा केन्द्रहरू नजिकै सुरक्षा प्रबन्ध भएको ठाउँमा नै राखिएको हुनाले त्यति साह्रै सुरक्षाको लागि चुनौती छैन। जहाँ जहाँ सुरक्षित तवरले परीक्षा सञ्चालन हुन सक्छ, जहाँ नजिकै सुरक्षा निकाय छ त्यहाँ मात्रै हामीले परीक्षा केन्द्र राखेका छौँ। त्यसैले सुरक्षाको प्रत्याभूति हुने चाहिँ प्राय निश्चित नै छ।
दृष्टिविहीन र फरक रूपले सक्षम व्यक्तिहरूको हकमा के कसरी व्यवस्थापन गरिएको छ? त्यसै गरी बाल बन्दीहरू बाल सुधार गृहहरूमा पनि पक्कै पनि एसई दिने विद्यार्थी रहनु भएको छ होला। त्यसै गरी कतिपय कारागारहरूबाट पनि एसईमा सहभागी हुँदै हुनुहुन्छ होला। फरक रूपले सक्षम व्यक्ति, त्यसै गरी कैदीबन्दी र अपाङ्गता भएका व्यक्तिको हकमा यसपटक के कस्तो व्यवस्था गरिएको छ?
अपाङ्गताको प्रकृति अनुसार लेखन सहयोगी राख्न पाउने प्रावधान छ। त्यसैले हामीले त्यही खालको निर्देशन गरेका छौँ र अपाङ्गताको परिचय पत्र अनुसार कुन खालको उहाँहरूलाई सहयोग गर्नुपर्ने हो, जस्तै लेखन सहयोगी नै चाहिने हो भने पनि कक्षा 9 सम्म पढेको विद्यार्थीलाई लेखन सहयोगीको रूपमा छनौट गरेर त्यहाँ सहयोग गर्ने प्रबन्ध गरिएको छ र साथसाथै समयको अरू साधारण विद्यार्थीलाई भन्दा अपाङ्गता भएका विद्यार्थीहरूलाई 1 घन्टा 30 मिनटसम्म त्यो अवस्था हेरेर केन्द्राध्यक्षले चाहिँ समय थप्न सक्ने प्रावधान छ। त्यसै अनुसार उहाँहरूले प्रकृति अपाङ्गताको प्रकृति के छ त्यो हेरेर समय थपी पनि दिन सक्नुहुन्छ। त्यसको साथसाथै जहाँ सुधार केन्द्रहरूमा रहेका विद्यार्थीहरूको लागि नजिकै परीक्षा केन्द्र भएको ठाउँबाट एकजना निरीक्षक प्रश्नपत्र र उत्तर पुस्तिका लिएर जानुहुन्छ अनि त्यसपछि त्यहाँ परीक्षा सञ्चालन गर्नुहुन्छ र त्यसपछि परीक्षा सकिसकेपछि निजको हाजिरी उत्तर पुस्तिका त्यहीँ नै राखेर यसरी चाहिँ कसैलाई पनि परीक्षाबाट वञ्चित नहुने गरी हामीले प्रबन्ध मिलाएका छौँ।
दुर्गम क्षेत्रहरूमा परीक्षा सञ्चालनका लागि के कस्तो व्यवस्था गरिएको छ? खास गरी दुर्गम जिल्लाहरूमा दुर्गम ठाउँहरूमा विद्यार्थीहरू परीक्षा केन्द्रसम्म आउन पनि घण्टौं हिँड्नुपर्ने, हिमपात हुने लगायतका समस्या पनि झेल्नु परेका विगतका तितो यथार्थहरू पनि रहेका छन्। यस विषयलाई मध्यनजर गर्दै दुर्गमका क्षेत्रहरूमा परीक्षा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन कुनै नयाँ किसिमको व्यवस्था गरिएको छ कि साविकै व्यवस्था अनुसार परीक्षा लिने प्रबन्ध मिलाइएको छ? यस विषयमा के छ व्यवस्था?
दुर्गम ठाउँहरूमा यहाँले भने जस्तै विद्यार्थीहरू आउनको लागि जोखिम हुने ठाउँमा त्यो ठाउँ हेरिकन जस्तै हामीले उहाँहरूलाई सहज हुने किसिमले परीक्षा केन्द्र निर्धारण गर्न भनेका छौँ। जिल्ला परीक्षा समन्वय समितिले यी सबै चुनौतीहरूको आकलन गरेर तदनुरूपको परीक्षा केन्द्र निर्धारण गरेको छ र अहिलेसम्मको जानकारी अनुसार त्यस्तो समस्या सिर्जना नहुने भन्ने पाएका छौँ।
भोलिदेखि परीक्षा सञ्चालन हुँदै गर्दा अब प्रश्नपत्रको सुरक्षाको विषय पनि रहेको छ। कतिपय अवस्थामा विगतका वर्षहरूमा परीक्षा सञ्चालन हुनुभन्दा पहिले नै प्रश्नपत्र बाहिरिएका घटनाहरू पनि एकाध ठाउँहरूमा आएका थिए। विगत वर्षहरूमा जुन समस्या देखिएका थिए प्रश्नपत्र चुहावटका घटनाहरू पनि घटेका थिए। यसतर्फ के कस्तो सतर्कता अपनाइएको छ त्यस किसिमबाट घटना हुन नदिनका लागि? के कस्तो व्यवस्था गरिएको छ? यसमा हाम्रो परीक्षा नियन्त्रण कार्यालय कतिको सजग छ?
ती घटनाहरू नघटुन् भनेर हामीले केन्द्राध्यक्षज्यूहरूलाई उसै दिन कम्तीमा 1 घन्टाभन्दा पहिला नै प्रश्नपत्र नलैजान भनेका छौँ र प्रश्नपत्र लैजाँदा सुरक्षाको साथीहरूसँगै सँगसँगै लिएर जान भनेका छौँ र त्यसो भएको हुनाले त्यसरी प्रश्नपत्र बाहिरिने त्रुटि पक्कै पनि हुन्न जस्तो हामीलाई लागेको छ।
विगत वर्षहरूमा नक्कली परीक्षार्थी सहभागी भएर अन्य परीक्षार्थीको परीक्षा दिएका घटनाहरू पनि देखिएका थिए, लगायत अन्य किसिमका अनियमितता जस्तो खास गरी केही जिल्लाहरूमा चिट चोराउने अथवा प्रश्नपत्र अनुसार प्रश्नको उत्तर दिएर सहयोग गर्ने लगायतका घटनाहरू पनि घटेका थिए। पछिल्लो समय त अब प्रविधिको प्रयोग पनि बढ्दै गएको छ, सीसी क्यामेराहरू पनि प्रयोग गर्न सकिने अवस्था रहेको छ। विधिमा पहुँच पनि बढ्दै गर्दाखेरि नक्कली परीक्षार्थीदेखि परीक्षा हलभित्र हुन सक्ने अनियमितताका घटना रोक्नका लागि प्रविधिगत रूपमा के कस्तो व्यवस्थाको अवलम्बन गरिएको छ?
विगतमा परीक्षालाई हेर्ने दृष्टिकोण बच्चाहरूको अलिक फरक थियो। अब अहिले चाहिँ मूल्याङ्कन भनेको सिकाइको एउटा अभिन्न अङ्ग हो भनेर हामीले काउन्सिलिङ पनि गरिरहेका छौँ। त्यसो भएको हुनाले त्यस्ता खालका हरकतहरू विद्यार्थी भाइ बहिनीहरूले पक्कै पनि गर्नुहुन्न भन्ने हामीलाई लागेको छ। त्यही किसिमले हामीले काउन्सिलिङ गरिरहेका छौँ। वास्तवमा परीक्षा भनेको वर्षभरि सिकेको सिकाइलाई प्रमाणीकरण गर्ने, आफूले जानेको कुरा लेख्ने कुरा हो। कतै चोरेर कतै नक्कल गरेर ल्याएको नम्बरले पछि त्यसरी फाइदा गर्दैन भन्ने खालको भावना हामीले विद्यार्थीहरूमा जागृत गरेका छौँ। त्यसैले विगतका वर्षहरूमा भन्दा तुलनात्मक रूपमा यो परीक्षा मूल्याङ्कन पद्धतिप्रति विद्यार्थीहरू बढी आश्वस्त हुँदै गएको अवस्था छ। त्यसैले कर्मशः यस्ता जुन गलत प्रवृत्तिहरू छन् ती चाहिँ क्रमशः निरुत्साहित हुँदै गएको अवस्था छ। त्यसैले आशा गरौँ यसपटक त्यस्ता खालका गलत हरकतहरू दोहोरिने छैनन् भन्ने हामीलाई लागेको छ।
यस वर्ष सामूहिक अनुगमन रोकिएको कुरा पनि बाहिर आएको छ। विगतमा सामूहिक अनुगमनका क्रममा धेरै व्यक्तिहरू परीक्षा हलभित्र प्रवेश गरिदिने र परीक्षाको वातावरणलाई नै खलबल गरेर विद्यार्थीको मानसिकतामा नै असर पुर्याउने खालका घटना घटेको भन्ने कुराहरू पनि थिए। यसलाई मध्यनजर गरेर अहिले रोकिएको भन्ने कुराहरू बाहिर आएको छ। अब परीक्षा केन्द्र बाहिरबाट सम्बन्धित जसलाई जिम्मेवारी दिएको छ त्यो व्यक्तिले मात्र अनुगमन गर्न सक्ने र सोही अनुसारको निष्पक्षता र पारदर्शिता कायम गर्ने भन्ने कुरा पनि आएको छ। यो सामूहिक अनुगमन रोक्नुको कारण र अहिले अनुगमनको व्यवस्था के कसरी गरिएको छ यस विषयमा पुष्टि गरिदिनुहोस् न।
हजुरले भने जस्तै विगतका वर्षमा जसरी समूहमै गएर अनुगमन गर्ने, कक्षा कोठाभित्र नै जाने, फोटाहरू खिच्ने अनि त्यसो गर्दाखेरि विद्यार्थीहरूको लेखन कार्यमा बाधा पुगेको भन्ने कुराहरू आएको थियो। त्यसो भएको हुनाले यसपटकदेखि हामीले समूहमा अनुगमन गर्न नजाने, त्यो व्यक्ति मात्रै, जिम्मेवार व्यक्ति मात्रै अनुगमन गर्नको लागि जाने र अनुगमन गर्दाखेरि पनि बाहिर परिवेश मात्रै हेरिदिने, भित्र बच्चालाई बाधा पुग्ने गरी अनुगमन नगर्ने, एक्लै जाने, बरु बाहिरबाटै हेर्ने। वास्तवमा अनुगमन भनेको ती विद्यार्थीहरूले स्वच्छ ढङ्गले, मर्यादित ढङ्गले, स्वच्छन्द ढङ्गले लेख्न सकिरहेका छन् कि छैनन्, कुनै बाधा व्यवधानको छ कि भनेर उनीहरूलाई सहजीकरण गर्न जाने हो भन्ने मानसिकता राखेर हामीले जानको लागि अनुरोध गरेका छौँ। त्यसैले यसपटक पहिला जस्तो विभिन्न संघ संगठन, विभिन्न शिक्षकहरूका पेसागत संघ संगठनहरूले पनि धेरै कुरा बुझिसक्नु भएको छ, त्यसैले उहाँहरू पक्कै पनि जानु हुँदैन। र त्यसरी विगतमा जस्तो सामूहिक अनुगमन यसपटक हुँदैन, त्यही नै हामीले अनुरोध गरेका छौँ।
एक दशक अघि कक्षा दशको अन्तिम परीक्षालाई एसएलसी भनेर पनि अब नामकरण गरिन्थ्यो, जसलाई आइरन गेट, फलामको ढोका भनेर चित्रण गरिन्थ्यो र विद्यार्थीहरूलाई मानसिक रूपले पनि दबाव दिने गरिन्थ्यो। हुन त अहिले अब यसको स्वरूप पनि परिवर्तन भइसकेको छ। एसई माध्यमिक शिक्षा परीक्षालाई विगतमा भन्दा केही सजिलो र खुकुलो रूपमा हेर्ने गरिएको छ। तथापि विद्यार्थीहरू पढ्दै गर्दाखेरि कक्षा दशमा पुगेपछि एसी परीक्षा दिने प्रचलन रहेको छ, जसलाई अहिले एसी भनिएको छ। विगतमा भन्दा केही दबाव कम परेको छ र अभिभावकहरूले पनि सोही अनुसार बुझ्ने गर्नुभएको छ। तथापि अझै पनि विद्यार्थीहरूलाई कक्षा दशमा जुन एसीको मानसिक दबाव पर्ने, अभिभावकले पनि कुरा नबुझेर दबाव दिने, धेरै अब समयको त्यसै गरी पढ्नुपर्ने दबाव सिर्जना गर्ने लगायतका कुराहरू अहिले पनि देखिएका छन्। यहाँले अघि कुराकानीका क्रममा पनि भन्नुभयो अहिले सिकाइका रूपमा लिने प्रचलन पनि बढेको छ एसीलाई। यति भन्दै गर्दा पनि विद्यार्थीहरूलाई विभिन्न रूपले मानसिक दबाव दिने किसिमका कार्यहरू अहिले पनि भइरहेको देखिन्छ। यसलाई कम गर्दै एसीको जुन अवधारणा छ, एउटा सिकाइको, एउटा अभ्यासको अवधारणालाई थप परिष्कृत गर्न कसरी अगाडि बढ्न सकिएला जस्तो लाग्छ र बोर्डले यस विषयमा के कसरी काम गरिरहेको अवस्था छ?
यहाँले भने जस्तै पक्कै पनि पहिला चाहिँ एसीलाई फलामे ढोका भन्ने, अलि बढी जोडतोडका साथ उ गर्ने अनि बढी चिक चोराउने, अभिभावक पनि परीक्षा केन्द्रमा जाने अनि हुल इज्जत गर्ने त्यस्तो खालको परिस्थिति थियो भने त्यो बिस्तारै अभिभावक, विद्यार्थी, शिक्षक सबैको मनोविज्ञानमा यो परीक्षा भनेको, यो एसी भनेको त्यति ठुलो कुरा होइन, यो वास्तवमा एउटा कक्षा 8-9 जस्तै 10 दिने परीक्षा हो भन्ने भनेर त्यही किसिमको बुझाइ भएको छ। र बिस्तारै त्यो परीक्षामा अनेक कुरा गरेर अनि सोधतार गरेर बढी नम्बर ल्याउँदैमा केही पनि फाइदा हुँदैन। वास्तवमा यो वर्षभरि उसले सिकेको कुरालाई प्रमाणीकरण गर्ने कुरा मात्रै हो भन्ने खालको बुझाइ विद्यार्थीहरूमा कर्मश वृद्धि भइरहेको छ। त्यसैले विगतमा जस्तो कुनै पनि परीक्षा केन्द्रमा अभिभावक जाने, हुलुजत गर्ने अनि अनावश्यक परीक्षा अमर्यादित गराएर जुन विद्यार्थीहरूको मनोभावनामा अवान्छित प्रभाव पार्ने हो त्यो चाहिँ क्रमशः कम हुँदै गएको अवस्था छ। र अब हामीले हरेक शिक्षक दिवसलाई त्यही किसिमले विद्यार्थीहरूलाई काउन्सिलिङ गर्नको लागि अनुरोध गरेका छौँ र शिक्षकहरूले पनि तदनुरूप नै विद्यार्थीहरूलाई त्यही किसिमले बुझाइराख्नु भएको छ र विद्यार्थीहरूले त्यही किसिमले बुझिरहेको अवस्था पनि छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्सम्वादमा हामीले माध्यमिक शिक्षा परीक्षा एसईई केन्द्रित भएर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालय कक्षा दशका उपनियन्त्रक विष्णु प्रसाद ग्यावालीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब भोलि बिहान 8 बजेदेखि एसईई परीक्षा शुरू हुँदैछ। अहिले 5 लाख भन्दा बढ़ी विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउने कुरा हामीले गरिरहँदाखेरि परीक्षामा सहभागिता जनाउने परीक्षार्थी विद्यार्थीले कसरी परीक्षा दिने? अब एक हिसाबले भन्यो भने आत्मबल पनि सुदृढ हुनुपर्छ होला, मनोबल पनि बलियो हुनुपर्छ होला, साथै परीक्षा हलमा कुन बेला पुग्ने, कस्ता सामग्री लैजान सकिन्छ अनि के कसरी उत्तर लेख्ने? अब कतिपय अवस्थामा त सबै विद्यार्थीलाई प्रश्नको उत्तर नआउन पनि सक्छ सबै प्रश्नको। यस्तो अवस्थामा विद्यार्थीहरूको मनोबल गिर्ने, हतोत्साहित हुने लगायतका विषयहरू पनि आउने गरेका छन्। अब मनोवैज्ञानिक परामर्शको हिसाबले हामीले आम विद्यार्थीहरूलाई के जानकारी दिन सक्छौ अथवा हौसला बढ़ाउन सक्छौ, यो विषयलाई पनि सम्बोधन गरिदिनुहोस् न। विद्यार्थीको हकमा भोलि कसरी परीक्षा दिने, मनोबल कस्तो हुने, सामग्री के कसरी लैजान सकिन्छ अथवा उत्तर लेख्नको लागि यी विषयलाई सम्बोधन गरेर
भोलिदेखि सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई के अनुरोध गर्न चाहन्छु भने भोलि बिहान 8 बजेदेखि परीक्षा सञ्चालन हुँदैछ। त्यसो भएको हुनाले यहाँहरू कम्तीमा आधी घण्टा अगाडि 7:30 परीक्षा केन्द्रमा पुग्ने गरी प्रस्थान गर्नको लागि अनुरोध गर्न चाहन्छु। साथसाथै परीक्षामा जाँदा परिचय पत्र नबिर्सनु होला, आवश्यक सामग्री लैजानु होला, 2-3 पेन राम्रोसँग लेख्ने खालका पेन, पेन्सिल, स्केल, कटर, इरेजर आदि जुन अत्यावश्यक सामग्री छन् तिनी लैजान नछुटाउनु होला, त्यो अनुरोध गर्न चाहन्छु। साथसाथै सजिलो र विद्यालयको पोसाक लगाएर जानुहोला। परीक्षा कक्षामा प्रवेश गरिसकेपछि बस्ने बेन्च वा पिट अथवा लेख्ने डेस्क वा टेबल केही समस्या छ भने निरीक्षकलाई भन्नुहोला, कहिलेकाहीँ विद्यार्थीको साइज अनुसार तिनी नभएका हुन सक्छन्, त्यो मिलाउन सक्नुहुन्छ, त्यसले पनि हाम्रो लेखनमा प्रभाव पर्न सक्छ। त्यस्तै गरेर परीक्षा हलमा अनुशासन कायम गर्नुहोला, केही स्वास्थ्य वा अन्य केही समस्या परेमा पनि निष्ठतापूर्वक निरीक्षक अथवा अनुगमनकर्तालाई भन्नुहोला, केही बुझे नबुझेर केही सोध्न पर्यो भने पनि उठेर अरू विद्यार्थी भाइ बहिनीहरूलाई बाधा नपुग्ने गरी सोध्न सक्नुहुन्छ। त्यो सोध्नुभयो भने पक्कै पनि हाम्रो निरीक्षकहरूले यहाँहरूलाई सहजीकरण गर्नुहुनेछ। त्यस्तै जब उत्तर पुस्तिका पाउनुहुन्छ, उत्तर पुस्तिका पाइसकेपछि आफ्नो प्रवेश पत्रमा भएको सिम्बल नम्बर त्यहाँ अङ्कमा लेख्ने पनि अक्षरमा लेख्ने पनि प्रबन्ध छ, त्यसैले दुवैमा स्पष्ट र बुझिने गरी लेख्नुहोला। र अब जब प्रश्नपत्र पाइन्छ, प्रश्नपत्र पाइसकेपछि सरसर्ती हतार नगरी ध्यानपूर्वक सरलग हेर्नुहोला अनि ध्यानपूर्वक पढ्नुहोला, प्रश्नले मागेको कुरा राम्रोसँग बुझेर प्रश्न नम्बर यतिको उत्तर भनेर उत्तर पुस्तिकामा लेख्दै जानुहोला। समय व्यवस्थापन गरेर सबै प्रश्नको उत्तर लेख्ने प्रयत्न गर्नुहोला र सजिला प्रश्नहरू पहिला गर्ने, गाह्रो लागेका प्रश्नहरू पछि गर्नुहोला। प्रश्नपत्रमा 25% धेरै सजिला प्रश्नपत्र सजिला प्रश्नहरू राखिएको हुन्छ र 25% अलि अप्ठ्यारा पनि हुन्छन् र 50% मध्यम स्तरका प्रश्न हुन्छ, त्यो कठिनाई स्तरलाई मिलाएर प्रश्नपत्र बनाइएको हुन्छ, त्यसैले त्यही ढङ्गले यहाँहरूले उत्तर लेख्दै जानुहोला। उत्तर लेख्दा स्पष्ट र सङ्गठित गर्ने, मुख्य बुदाहरू उल्लेख गर्ने र व्यवस्थित रूपले लेख्ने कार्य गर्नुहोला। त्यसको साथसाथै प्रश्न नम्बर यतिको उत्तर भनेर लेख्ने र कतिपय हामीले उत्तर पुस्तिका परीक्षण गर्दा प्रश्न कतिको यति नम्बर प्रश्न भनेर नलेखेको हुनाले यो परीक्षकहरूलाई दुविधा भएको र उत्तर हेरेर मात्रै यो प्रश्नको उत्तर होला भनेर एकिन गरेर मार्क दिएको अवस्था पनि छ। त्यसैले त्यसलाई पनि ख्याल गरिदिनु होला। सफा बुझ्ने गरी प्रश्नपत्रको क्रम र उपक्रमलाई प्रष्ट लेखी उत्तर दिने, सबै प्रश्न समय व्यवस्थापन गरेर हल गर्ने, नछोड्ने, परीक्षा दिन जाँदा तनाव नलिकन सकारात्मक सोच राखेर आत्मविश्वासका साथमा जानुहोला। कक्षा नौमा जस्तै यहाँहरूले अब कक्षा दसमा पढ्न आउँदा धेरै परीक्षाहरू दिइसक्नु भएको छ, कक्षा नौमा दिए जस्तै नै हो दसको परीक्षा, अलिकति मात्रै के फरक हो भने यहाँहरूले कक्षा नौमा परीक्षा दिँदा सम्बन्धित स्कुलमा दिनुभयो, त्यहाँ निरीक्षक आफ्नै सरहरूलाई देख्नुभयो भने यस पटकको परीक्षा मात्रै के फरक हो भने अर्को विद्यालयमा यहाँहरू गएर दिँदै हुनुहुन्छ र निरीक्षकहरू यहाँले नचिनेको अनुहार पनि हुन सक्नुहुन्छ, तथापि जहाँ गएर दिए पनि आफूले जानेको कुरा स्वतन्त्र रूपमा लेख्न कसैले बाधा व्यवधान पक्कै पनि गर्दैन। कुनै विद्यार्थी अर्को साथीले यहाँलाई लेख्नको लागि केही डिस्टर्ब गर्यो भने निरीक्षकलाई भन्नुहोला र त्यहाँ आउने निरीक्षक अनुगमनकर्ता देखेर यहाँहरू डराउन जरुरी छैन, किनभने यहाँहरूलाई लेख्नको लागि सहयोग होस् भनेर नै यहाँहरूको सहयोगीको लागि सहयोगीको भूमिका निर्वाह गर्नको लागि आउनु नै हो। सबै मान्छेहरू त्यहाँ आउने सबैहरू हाम्रो चाहिँ सहयोगको लागि आउनु भएको भन्ने बुझेर नडराइकन यहाँहरूले मर्यादित शान्त वातावरणमा स्पष्ट रूपमा लेख्नुहोला। त्यो लेखिसकेपछि यहाँहरूको सफलता पक्कै पनि हुनेछ, म त्यो अनुरोध गर्न चाहन्छु।
परीक्षा दिँदै गर्दा विद्यार्थीहरूले के कस्ता कमी कमजोरी परीक्षा हलभित्र गर्नु हुँदैन र कस्तो कार्यहरू गरेमा त्यसलाई कारवाही गर्न सकिने अवस्था रहन्छ, विद्यार्थीहरू के कस्ता विषयमा सचेत रहनुपर्छ, त्यो विषय पनि विद्यार्थी भाइ बहिनीहरूका लागि उपयुक्त हुन सक्छ, जानकारी गराइदिनुहोस् न।
विद्यार्थी भाइ बहिनीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यहाँहरूको प्रवेश पत्रको पछाडि के गर्न मिल्ने के गर्न नमिल्ने भनेर यहाँ निर्देशनहरू दिएको छ, एकचोटि ती पनि पढिदिनु होला र साथसाथै उत्तर पुस्तिका दिइसकेपछि प्रश्न पत्र पाउन केही समय लाग्छ, त्यतिखेर उत्तर पुस्तिकाको अगाडि फ्रन्ट पेजमा कसरी लेख्ने के गर्ने त्यहाँ पनि निर्देशन लेखिएको हुन्छ, तिनी पनि सरसर्ती हेरिदिनु होला। र अब परीक्षामा अब मोबाइलहरू इलेक्ट्रोनिक डिभाइसहरू त्यस्ता लैजान निषेध गरिएको छ र यहाँहरूले लेखेका कुनै चिज किताबहरू यस्ता लैजान पाइँदैन, त्यसो भएको हुनाले ती निषेध गरिएका चिजहरू नलैजानु होला र आफ्नो लेख्नको लागि आवश्यक पर्ने चिजहरू नछुटाइकन लिएर जानु होला, म त्यो पनि अनुरोध गर्न चाहन्छु।
परीक्षा पछि उत्तर पुस्तिकाको मूल्यांकन प्रक्रिया कति समयभित्र सम्पन्न हुन्छ, उत्तर पुस्तिका मूल्यांकनका लागि यसपटक अलि छिट्टै नै गर्ने कुराहरू पनि सतहमा आएका छन्, सुनिन आएका छन्, यस विषयमा के छ तयारी?
हो, यहाँले भने जस्तै विगतका वर्षहरूमा भन्दा यसपटक नतिजा छिटो प्रकाशन गर्ने भन्ने कुरा आएको छ र त्यही किसिमले हामीले फरक मोडलबाट कसरी परीक्षण गर्न सकिन्छ भनेर यो निर्देशिकाहरू कार्यविधिहरू बनाउँदैछौँ। राष्ट्रिय परीक्षा बोर्डले ती पारित गरेर शिक्षा मन्त्रालयले स्वीकृति गरिसकेपछि हामीले त्यो नमुना मोडल कुन वेमा हामीले परीक्षण गर्ने भनेर मात्रै प्रसारण गर्नेछौँ र यसपटक पक्कै पनि विगतमा भन्दा कम्तीमा एक महिनाभित्रमै नतिजा प्रकाशन गर्ने गरी हामीले तयारीलाई अगाडि बढाएका छौँ।
यहाँले तयारीको सन्दर्भमा जानकारी गराउँदै गर्दा नतिजा प्रकाशनलाई छिटो बनाउने विषय त यसपटक अब सरकारले नै चासोका साथ हेरेको पनि छ, विश्वसनीय र प्रभावकारी बनाउन के कस्तो पद्धति अवलम्बन गर्ने विषयमा अहिले आन्तरिक रूपमा छलफल भइरहेको छ, हुन त विगतमा केही ढिला भएका प्रश्नहरू पनि आउने गर्दथ्यो, तथापि यसपटक त्यसलाई समेत मिलाएर लैजाने र छिटै नै नतिजा प्रकाशन गर्ने विषय चलिरहँदाखेरि विश्वसनीय विश्वसनीयताको कुरो छिटो गर्दै गर्दा फेरि विश्वसनीय नहुने हो कि अथवा समय अपुग हुने हो कि हतार हुने हो कि भन्ने लगायतका सवालहरू पनि आउन सक्छन्। यसर्थ नतिजा प्रकाशनको कार्यलाई प्रभावकारी र विश्वसनीय बनाउन कस्ता योजनाहरू अगाडि बढाउँदै हुनुहुन्छ अथवा के कस्ता विषय उपर अहिले छलफल भइरहेका छन्? कतिपय अवस्थामा यसपटक चाहिँ परीक्षा केन्द्रमा नै अथवा सम्बन्धित ठाउँमा नै उत्तर पुस्तिकाको परीक्षण गर्न सम्भव छ भने त्यो पनि हेर्ने अथवा त्यसलाई पनि विचार गर्ने लगायतका कुराहरू पनि हिजो आज त्यस किसिमबाट सतहमा आएका छन्। यसको चाहिँ वास्तविकता सहितको विषयलाई सम्बोधन गरिदिनुहोस् न।
हो, पक्कै पनि यहाँले भने जस्तै हामीले चारवटा विकल्पमा छलफल गरिरहेका छौँ। अब त्यो कुन विकल्पमा जाने भनेर अहिले निर्णय भइसकेको छैन र छिटो प्रकाशन गर्दा विश्वसनीयता अनि परीक्षाको वैधतालाई प्रतिकूल असर नपर्ने गरी नै हामीले सोचिरहेका छौँ। विगतमा जस्तै हामीले परीक्षण गर्थ्यौँ, सम्परीक्षण गर्थ्यौँ, ती कुराहरू अहिले पनि हुन्छन्। जति छिटो गरे पनि हामीले छिटो गर्ने भन्नेको अर्थ शिक्षकहरूलाई काज दिएर भए पनि धेरै पहिला चाहिँ कम आउनुहुन्थ्यो भने अहिले शिक्षक सङ्ख्या बढी परिचालन गरेर अनि छिटो वेबाट जाने भन्ने मात्रै हो। त्यसले चाहिँ छिटो गर्दा विद्यार्थीको जुन लेखाइ छ त्यसमा चाहिँ मूल्याङ्कन गर्दाखेरि विश्वसनीयता र वैधतालाई असर नपुग्ने गरी नै पहिल्यैकै मोडलहरूलाई नै हामीले अवलम्बन गर्छौँ। तर अलिकति छिटो कसरी गर्न सकिन्छ, कहाँ गर्न सकिन्छ भन्ने ढङ्गले छलफल चलिरहेको छ। यद्यपि त्यो निर्णय भइसकेको छैन, आशा गरौँ आज निर्णय हुन्छ र निर्णय भइसकेपछि हामीले परीक्षा हरेक परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले समेत थाहा पाउने गरी हामीले सत्रवटै शिक्षा विकास तथा सम्बन्ध इकाइ प्रमुखहरू र सातवटै सम्बन्धित प्रदेशका शिक्षा निर्देशनालयका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट त्यो जानकारी गराउनेछौँ।
र हुन्छ, यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक कार्यालय कक्षा 10 का उपनियन्त्रक विष्णु प्रसाद ग्यावालीसँग कुराकानी गर्यौं। प्राविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। अवस्था नमस्कार।